यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षा चक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेका कारण स्वच्छ र हरित मानवीय जीवन पद्धति विकास गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। प्रकृति र मानव सभ्यताको दिगो सहअस्तित्वका लागि केवल एउटै पृथ्वी मूल विषयमा आधारित भई आज विश्व वातावरण दिवस मनाइँदै। काली गण्डकी ए विद्युत गृहबाट उत्पादित विद्युत गैरातीदेखि भारत निर्यात शुरू। हज यात्रामा जाने इस्लाम तीर्थयात्रीहरूको शुल्क घटाउने गृहमन्त्री बालकृष्ण खाँडको प्रतिबद्धता र रूस युक्रेन युद्धका विषयमा रूसलाई अपमानित गर्न नहुने फ्रान्सेली राष्ट्रपतिको धारणाप्रति युक्रेनको विरोध।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जलवायु परिवर्तनले विश्वव्यापी संकटको स्वरूप ग्रहण गरिरहेको परिवेशमा प्रकृति र मानव सभ्यताको दिगो सहअस्तित्वका लागि केवल एउटै पृथ्वी भन्ने मूल विषयमा आधारित भई यस वर्षको विश्व वातावरण दिवस मनाइँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस जून 5 का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति भवनबाट जारी सन्देशमा संयुक्त राष्ट्रसंघको आह्वानमा 50 वर्ष अघिदेखि मनाउन थालिएको विश्व वातावरण दिवसको सान्दर्भिकता हरेक वर्ष बढ़दै गएको उल्लेख गरिएको छ। राष्ट्रपति भण्डारीको सन्देशमा प्रकृतिको स्वाभाविक सन्तुलनमाथि नकारात्मक दबाव उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षा चक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रति संवेदनशीलता वृद्धि भएको उल्लेख गरिएको छ। हामीसँग पृथ्वी जस्तो सजीव ग्रह एउटै मात्र भएकाले प्रकृतिका अन्य अवयवहरूको संरक्षण गर्दै सबै खाले प्राकृतिक स्रोतको दिगो उपभोगका लागि जीवनशैलीमा परिवर्तन ल्याई स्वच्छ र हरित मानवीय जीवन पद्धतिको विकास गर्ने कुरा अहिले प्रमुख चुनौतीका रूपमा रहेको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा रेडियो नेपाललाई विशेष अन्तर्वार्ता दिनुहुँदै हरेक दिन प्रकृति, पानी र जैविक विविधताको संरक्षण गर्दै मानव जीवनलाई कसरी सुखी बनाउन सकिन्छ भन्ने चिन्तनको विकास गर्नुपर्ने बताउनु भएको छ। रेडियो नेपालका कार्यक्रम महाशाखाका प्रमुख डाक्टर नवराज लम्साल र मुख्य संवाददाता प्रमोद दाहालसँग कुराकानी गर्नुहुँदै राष्ट्रपति भण्डारीले हाम्रा विकास निर्माण प्रकृति मैत्री हुनुपर्ने बताउनुहुँदै निर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई प्रकृति मैत्री विकासको अवधारणा बुझेर त्यसलाई कड़ाईका साथ लागू गर्न विशेष आह्वान गर्नुभयो।
विश्व वातावरण दिवसले मानवीय गतिविधिबाट जुन प्रकृतिको सन्तुलनमा उत्पन्न पारेको प्रभाव बारे जनचेतना जगाउन र हामीलाई पृथ्वीको रक्षाका लागि उत्प्रेरित गर्छ। त्यसैले यस वर्ष मात्र होइन, यो वातावरण दिवसको हरेक वर्ष उत्तिकै महत्व छ, सधैँ महत्व छ। र हामी यस वर्ष किन अझ संवेदनशील छौं भने केही महिना अगाडि मात्रै संयुक्त राष्ट्रसंघको अग्रसरतामा भएको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तन चाहिँ परिवर्तन मात्र नभएर अब संकटतिर प्रवेश गर्न थालेको छ भन्ने चाहिँ निष्कर्ष निकालेको छ। यसले चाहिँ अब जलवायु परिवर्तन संकटतर्फ उन्मुख भएको खतराको घण्टी बजेको अर्थमा हामी सबैले लिनु पर्दछ। त्यसैले सम्पूर्ण विश्व समुदायको नै जलवायु परिवर्तन को विषयलाई लिएर ठूलो चिन्ता र चासो बढेको छ। नेपाल पनि जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रमध्ये अझ बढी प्रभावित राष्ट्र भएको हुनाले हामी बढी संवेदनशील हुनुपर्दछ।
राष्ट्रपति विद्यादेवी भण्डारी। प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ़न गई जलवायु परिवर्तन हुँदा अहिले संसारभर हिउँ पग्लिने हिमताल फुट्ने बाढ़ी पहिरो जाने बस्ती डुबानमा पर्ने जस्ता समस्या सिर्जना भएको बताउनु भएको छ। विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै आज प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास कृषि प्रणाली र बाली नालीमा विश्रृंखलता नयाँ रोग व्याधिको उत्पत्ति वर्षा र तापक्रममा गड़बड़ी तथा प्राकृतिक विपदबाट जनधनको क्षति जस्ता गम्भीर र नकारात्मक असर एवं प्रभाव बढ़िरहेको उल्लेख गर्नुभएको छ। यसले समग्र विश्व नै ठूलो वातावरणीय संकटबाट गुज्रिरहेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले यसको असरबाट नेपाल जस्ता पर्वतीय अल्प विकसित तथा विकासशील र गरीब तथा सीमान्तकृत समुदाय बढ़ी मात्रामा प्रभावित भइरहेको उल्लेख गर्नुभएको छ। वातावरणीय समस्यासँग जुझ्नका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झकझकाउने प्रधानमन्त्रीले अपेक्षा व्यक्त गर्नुभएको छ। यस सन्दर्भमा वातावरण संरक्षण र जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदको प्रभावकारितामा वृद्धि गर्दै सरकारका तीन तहमा थप नीतिगत समन्वय रणनीतिक मार्गदर्शन तथा कार्यक्रममा तादाम्य कायम गरी अघि बढ़न आवश्यक रहेको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ। देउवाले हालै संयुक्त अधिराज्य बेलायतको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका तर्फबाट गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्न सम्बन्धित सबै निकायको सक्रियता र समन्वय आवश्यक रहेको पनि उल्लेख गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् 1974 देखि हरेक वर्ष जून 5 तारीकको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइएको छ। यस वर्ष केवल एक पृथ्वी भन्ने अन्तर्राष्ट्रिय नारा र प्रकृतिसँग मेलमिलापमा दिगो रूपमा बाँच्ने भन्ने मूल विषयका साथ वातावरण दिवस मनाइँदैछ। नेपालमा दिगो प्रकृति मैत्री जीवनयापन पृथ्वीको संरक्षण भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण संरक्षण सरकारको मुख्य प्राथमिकता रहेको बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित हाफ म्याराथनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले वातावरण संरक्षण विश्वकै प्रमुख एजेण्डा भएको र त्यसप्रति नेपाल सरकार गम्भीर रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको विश्वव्यापी असर सारा संसारले भोगिरहेको उल्लेख गर्नुहुँदै जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरू अपरिहार्य भएको कार्यक्रममा बताउनुभयो। प्रधानमन्त्री देउवाले मौसम परिवर्तनका कारण विभिन्न समस्या आउन थालेको र बेमौसमी बाढ़ी पहिरोका कारण नदी प्रणालीमा असर परिरहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले मौसम परिवर्तनले दीर्घकालमा मानव जीवनलाई नै गम्भीर असर सिर्जना गर्न सक्ने विभिन्न अध्ययनहरूले देखाएकाले सबैजना त्यसप्रति सचेत हुनुपर्नेमा जोड़ पनि दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ। 17 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा अन्तर्पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्र लगायतका संघ संस्थाले काठमाण्डुमा हिजो आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणका लागि दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुत अन्त्यको व्यवहारिक रूपमै कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री देउवाले सबै प्रकारका विभेदको आफ्नो ठाउँबाट प्रतिवाद गर्दै कानूनको प्रभावकारी कार्यान्वयन गरी समृद्ध समाज र राष्ट्र निर्माणको निम्ति राष्ट्रिय अभियानमा सहभागी हुन सबैमा अपील पनि गर्नुभयो। उहाँले सरकारले छुवाछुत विरूद्ध ऐन कानून निर्माण गरी सभ्य समाज निर्माण गर्दै आएको बताउनुहुँदै शान्तिपूर्ण आन्दोलनमा लागेका दलित समुदायलाई नथाक्न पनि आग्रह गर्नुभयो। जातीय भेदभाव र छुवाछुतकै आधारमा दलित समुदायका व्यक्तिको ज्यान जानेसम्मको घटना हुनु दुःखद भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले त्यस्तो परिस्थितिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। हिजै जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा प्रधानमन्त्री देउवाले चलचित्र सर्वजीतको शुभ मुहूर्त गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चलचित्रको शुभ मुहूर्त गर्नुभएको हो। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले चलचित्र सर्वजीत निर्माणका लागि आफ्नो 5 महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभयो। दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित चलचित्र निर्माणका लागि मन्त्री आलेले आफ्नो 5 महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको हो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्त ठाकुरले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अध्यक्ष ठाकुरले प्रधानमन्त्रीसँग मधेसका समस्या समाधानका विषयमा सरकारको धारणाबारे कुरा गर्नुभएको लोसपा कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो। उहाँहरूबीच आगामी निर्वाचनमा कसरी अघि बढ़ने भन्ने विषयमा पनि छलफल भएको बुझिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गृहमन्त्री बालकृष्ण खाँडले हिजो भेटवार्ता गर्नुभएको छ। ललितपुरको खुमलटार स्थित अध्यक्ष प्रचण्डको निवासमा भएको भेटमा संघीय संसदको जारी अधिवेशनमा राजनैतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेश गर्ने तयारीका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्षको बजेट, स्थानीय तहको निर्वाचनको समीक्षा तथा सत्ता गठबन्धनलाई आगामी दिनमा निरन्तरता दिने बारे पनि छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीच हिजो भेटवार्ता भएको छ। ललितपुरको खुमलटार स्थित अध्यक्ष दाहालको निवासमा भएको भेटवार्तामा काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले अध्यक्ष दाहालसँग काठमाडौँ महानगरको समग्र विकासका सन्दर्भमा कुराकानी गर्नुभएको छ। महानगरको विकासका सन्दर्भमा विभिन्न राजनैतिक दलका प्रमुखहरूसँग भेटवार्ता गर्ने क्रममा उहाँले हिजो अध्यक्ष दाहालसँग भेटवार्ता गर्नुभएको हो। भेटमा महानगर प्रमुख शाहले आफू स्वतन्त्र भएकाले सबै दलसँग काम गर्न सजिलो रहेको जानकारी दिनुहुँदै फोहोर व्यवस्थापन लगायत महानगरपालिकाका कामको थालनी भएको जानकारी गराउनु भएको अध्यक्ष दाहालका प्रेस सहयोगी सूर्य किरण शर्माले बताउनुभयो। अध्यक्ष दाहालले माओवादी पार्टीले युवालाई समेटेर अघि बढ़िरहेको र यसपालिको स्थानीय तहको निर्वाचनमा माओवादीबाट उम्मेद्वार भएका युवाहरू बढ़ी विजयी भएको जानकारी दिनुहुँदै युवाको विकास अभियानमा आफ्नो साथ र सहयोग रहने विश्वास दिलाउनुभयो। प्रमुख शाहले केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको हिजो बसेको सचिवालय बैठकले संगठनको प्रदेश स्तरीय गतिविधिलाई अध्ययन गर्न विभिन्न नेताहरूलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा हिजो बसेको बैठकले जिम्मेवारी प्राप्त गरेका नेताहरूले पाँच दिनभित्र प्रदेश स्तरीय गतिविधिको अध्ययन गरी केन्द्रलाई रिपोर्टिङ गर्न पनि निर्देशन दिएको छ। बैठकले प्रदेश नम्बर एकका लागि उपाध्यक्ष जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा उपमहा सचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष प्रमेश हमाल, लुम्बिनी प्रदेशमा उपमहासचिव डा विजय पौडेल, कर्णालीमा सचिव प्रकाश ज्वाला र सुदूरपश्चिममा डा बेदुराम भूषाललाई जिम्मेवारी दिएको केन्द्रीय प्रचार विभागका सदस्य लेखनाथ सिकारूले जानकारी दिनुभयो। एकीकृत समाजवादीको बैठक आज बिहान 11 बजे पुनः बस्ने कार्यक्रम रहेको छ। रूपन्देहीको भैरहवा परासी सड़क खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा 9 जनाको मृत्यु भएको छ भने 23 जना घाइते भएका छन्। आज बिहान करिब 4:30 बजे खोलामा बस खस्दा घाइते भएका 32 जना यात्रुमध्ये 9 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 5 जनाको भैरहवा स्थित मेडिकल कलेज र 4 जनाको भीम अस्पतालमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। जनकपुरबाट भैरहवा जाँदै गरेको LU 2X 3841 नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको थियो। अन्य घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रूपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिनुभयो। उहाँले प्रहरीले बसलाई निकालेको र घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याउने काम भएको बताउनुभयो। भैरहवा परासी सड़क खण्डमा पर्ने रोहिणी पुलबाट यसअघि पनि पटक पटक गाड़ीहरू खोलामा खस्ने गरेको छन्। बिहानको समयमा चालक निराएको हुन सक्ने कारणले बस दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। यो थियो भर्खरै प्राप्त दुर्घटना सम्बन्धी समाचार। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पार्टीको आन्तरिक कारण र गठबन्धनमा इमान्दारीता नभएकाले स्थानीय निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताउनु भएको छ। जिल्लाको चुनावी समीक्षा गर्न हिजो गोर्खा पुग्नुभएका अध्यक्ष डाक्टर भट्टराईले पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै नेपालको संविधानले नै मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेकाले देशमा चुनावी गठबन्धन अझै पनि आवश्यक रहेको बताउनुभयो। अध्यक्ष डाक्टर भट्टराईले जसपा लोकतन्त्रमा आधारित समाजवादलाई विश्वास गर्ने पार्टी भएकाले लोकतन्त्र र समाजवादलाई सँगसँगै लैजानुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको 144 मेगावाट क्षमताको कालीगण्डकी ए विद्युत गृहबाट उत्पादित विद्युत गैरातीबाट भारत निर्यात शुरू गरिएको छ। यसअघि नेपाल विद्युत प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज आईएक्समा बिहिबारदेखि त्रिशुली र देवीघाट जल विद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानि दैनिक रूपमा 39 मेगावाट विद्युत निर्यात गरिरहेको छ। कालीगण्डकीको विद्युत निर्यात शुरू भएसँगै प्राधिकरणले 177.7 मेगावाट विद्युत भारत निर्यात गरेको छ। कालीगण्डकी ए को 140 मेगावाट, त्रिशुलीको 23.2 मेगावाट र देवीघाटको 14.5 मेगावाट विद्युत भारत निर्यात भएको छ। वर्षासँगै नदीनालामा पानीको बहाव बढ़ेर विद्युत गृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी बचेको ऊर्जालाई विद्युत प्राधिकरणले भारत निर्यात गर्न थालेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गैरातीदेखि निर्यात भएको विद्युतको औसत बिक्री मूल्य प्रति युनिट 11.02 रूपियाँ रहेको बताउनुभयो। नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा 364 मेगावाटसम्म विद्युत बिक्री गर्न अनुमति पाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रामा हिजो सहभागी हुनुभएको छ। राष्ट्र प्रमुखको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा देखाउने चलन अनुसार राष्ट्रपति भण्डारी ललितपुरको जावलाखेल स्थित जात्रामा सहभागी भई भोटो हेर्नु भएको छ। 3 सातासम्म लगनखेलको तत्सी टोल चोबाटोमा रहेको मच्छिन्द्रनाथको रथ तानेर 4 दिनदेखि जावलाखेलमा पुर्याइएको थियो। मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्याइएको थियो। भोटो देखाइएकै दिन रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङमती पुर्याइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले चलचित्र कर्मीहरूका समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल चलचित्र संघको 47 औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा हिजो मन्त्री आलेले चलचित्र कर्मी देशलाई चिनाउने एक धरोहर भएकाले चलचित्र छायांकनका लागि पर्यटकीय तथा हिमाली क्षेत्रमा जाँदा आवश्यक पर्ने सहयोग गर्न आफू र सरकार तत्पर रहेको बताउनुभयो। मन्त्री आलेले नेपाल कला र संस्कृतिका हिसाबले धनी देश भएकाले यहाँका पर्यटकीय तथा कला संस्कृतिका विषयमा चलचित्र निर्माण गर्न पनि चलचित्र कर्मीलाई आग्रह गर्नुभयो। गृहमन्त्री बालकृष्ण खाँडलाई नेपाल मुस्लिम इतिहाद संगठनले मक्का मदिजामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै हिजो ज्ञापन पत्र बुझाएको छ। सरकारले साउदी अरबको मक्का मदिनामा हज गर्न जाने हजयात्रीहरूका लागि विगतभन्दा शुल्क दोब्बर तोकेको गुनासो गर्दै संगठनका अध्यक्ष सराज अहमद फारूकी नेतृत्वको टोलीले हिजो मन्त्री खाँडलाई भेटी हज गर्न जाने हजयात्रीका लागि तोकिएको शुल्क घटाउन ज्ञापन पत्र बुझाएको थियो। ज्ञापन पत्र ग्रहण गर्नुहुँदै गृहमन्त्री खाँडले हज गर्न जाने हजयात्रीका लागि लाग्ने शुल्क घटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध पोखरा र समग्र गण्डकी प्रदेशको विकासका लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार भई अघि बढ़नुपर्ने बताउनु भएको छ। पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि हिजो आयोजित नेतृत्व विकास तालिमको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले पोखरा प्रदेशको राजधानी मात्र नभई पर्यटकीय केन्द्र पनि भएकाले विकासका लागि सँगसँगै अघि बढ़नुपर्ने बताउनुभयो। पोखराको सुन्दरता बचाई राख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाई छ। पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिमा भने पछि रहेको भन्नुहुँदै उहाँले आर्थिक गतिविधि वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभयो। फेवातालको मापदण्ड र संरक्षणको विषय जहिले पनि प्रमुख मुद्दा हुँदै आएको र यसका लागि सर्वोच्चले समेत प्रष्ट आदेश दिइसकेको भन्नुहुँदै मुख्यमन्त्री पोखरेलले सर्वोच्च अदालतको आदेश अनुसार संरक्षणका लागि महानगर र प्रदेश सरकार मिलेर अघि बढ़नुपर्ने बताउनुभयो। उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बराल, माओवादी केन्द्रका अध्यक्ष बखान सिंह तमु, नेकपा एकीकृत समाजवादीका खड्ग हमाल लगायतले महानगरको नेतृत्वले पोखरेलीको सपनालाई साकार बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा महानगरका प्रमुख धनराज आचार्यले चुनाव सकिएकाले कार्यपालिकामा पक्ष विपक्षी अब कोही पनि नरहेको र अब पोखराको विकास आफूहरूको एकमात्र लक्ष्य भएकाले सोही अनुरूप बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रत्येक पालिकामा एउटा गौरवको आयोजना शुरू गर्न आग्रह गर्नुभएको छ। चन्द्रौटामा लुम्बिनी प्रदेशले हिजो आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उहाँले जनचाहना अनुसार विकासका कार्यक्रम अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। अबको केही समयमा प्रदेश र संघको निर्वाचन हुने भएकाले प्रदेश सरकारका अधूरा कामहरूलाई पूरा गर्न प्रदेश सरकार लागि परेको उहाँले बताउनुभयो। कानून निर्माणदेखि अन्य केही कामलाई पूरा गर्न आफूहरू अघि बढ़िरहेको पनि उहाँले बताउनुभयो। कार्यक्रममा प्रदेश प्रमुख अमित शेरचन्दले संविधानले दिएको अधिकारलाई ध्यान दिँदै सहकार्य गरी अघि बढ़नुपर्ने आवश्यकता औल्याउनुभयो। कैलालीका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरू विकासका पुराना कामलाई निरन्तरता दिन जुटेका छन्। कैलालीबाट ईश्वर साउदको यो रिपोर्ट।
कैलालीका स्थानीय तहमा आएका नयाँ जनप्रतिनिधिहरू यति बेला पदभार ग्रहण गरी स्थानीय तहको काममा जुटेका छन्। कसैले पुरानै कामलाई निरन्तरता दिएर आफ्नो कामको शुरूआत गरेका छन् भने कसैले नयाँ काम गरेर आफ्नो कार्यकालको शुरूआत गरेको बताएका छन्। टिकापुर नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष मोहन विक
वडावासीलाई सहज रूपमा सेवा प्रवाह गर्नका लागि वडाको प्रशासनिक सेवा सुधार गर्न अगाडि बढेका छौँ। सेवा प्रवाहलाई पारदर्शी बनाउन नागरिक वडा पत्र र सूचना प्रवाहलाई व्यवस्थित गर्दैछु।
रोकिएका वडाका प्रशासनिक काम र अन्य पुराना विकास निर्वाहका कामको अनुगमन तथा निरीक्षण गर्दै आफ्नो कार्यकालको शुरूआत गरेको र अब आगामी आर्थिक वर्षको योजना छनौटको काम शुरू गर्ने तयारीमा रहेको बताउनुहुन्छ वडा नम्बर दुईका वडा अध्यक्ष दीपक चौधरी।
जति पनि पुराना योजनाहरू थिए विकास निर्माणका, त्यसलाई चाहिँ मध्यनजर गरेर अनुगमन गर्दै जहाँ जहाँ खाल्डा खुल्डीहरू छ त्यो पुर्ने कामले सुरु गर्दै नाता प्रमाणित, नागरिकता प्रमाणित, जन्मदर्ताहरू ती प्रक्रियालाई अगाडि बढाउँदै मैले चाहिँ आफ्नो कार्यकाल शुरू गरेको छु। टोल टोलमा गई त्यहाँका समस्याहरू लिँदै ती समस्याहरूलाई प्राथमिकीकरण गर्दै हामी चाहिँ योजनाहरू बनाउने तर्फमा छौँ।
वडा नम्बर तीनका वडा अध्यक्ष ऋषि विग आफ्नो वडाभित्र रहेका पाँचवटा गाउँमा वडाले प्रदान गर्ने सूचनामा नागरिकको पहुँच नदेखेकाले ती पाँच गाउँमा सूचना पार्टी राखेर आफ्नो कार्यकालको शुरूआत गरेको बताउनुहुन्छ।
सूचनालाई प्रभावकारी बनाउनको लागि चाहिँ पाँचैवटा गाउँमा सूचना पार्टी वितरण गर्यौं।
वडा नम्बर पाँचका वडा अध्यक्ष बलवीर थारू अहिले आफूले पुरानै कामलाई निरन्तरता दिइरहेको र अब केही दिनमा बैठक बसेर निर्णय गरेपछि नयाँ कामको शुरूआत गर्ने बताउनुहुन्छ।
हामी त्यस्तो निर्णय गरिसकेको अवस्था छैन, लगत्तै हामी बैठक बस्छौँ, त्यसपछि निर्णय चाहिँ गर्छौँ।
स्थानीय तह भनेको नागरिकको सबैभन्दा नजिकको सरकार हो। जनप्रतिनिधिले स्थानीय तहका योजना छनौटदेखि कार्यान्वयन गर्दा नागरिकसँगको सहकार्य जरूरी देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
कैलालीबाट प्राप्त रिपोर्टपछि अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। वीरगंज उद्योग वाणिज्य संघको 46 साधारण सभालाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नु भएको हो। अर्थमन्त्री शर्माले त्रिभुवन विमानस्थलको वैकल्पिक विमानस्थलको रूपमा मात्र नभएर तराई, मधेस र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल आवश्यक रहेको बताउनुभयो। अर्थमन्त्री शर्माले वीरगंज चिनी कारखाना सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने भन्दै चिनी मिल सञ्चालनका लागि र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगंज क्षेत्रकै उद्योगी व्यवसायहरूले सहयोग गर्नुपर्ने बताउनुभयो। वीरगंज उद्योग वाणिज्य संघको कार्यक्रममा पुग्नु अघि अर्थमन्त्री शर्मा, अर्थ सचिव मधु कुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराल लगायतको टोलीले शनिबार बिहान वीरगंज चिनी उद्योगको निरीक्षण गरेको थियो। सो अवसरमा कार्यरत कर्मचारीले चिनी मिल सञ्चालन योग्य अवस्थामा रहेको जानकारी गराएका थिए। सरकारले गुणस्तरीय पूर्वाधार विकास गरी आर्थिक विकासको आधार तयार गर्न राष्ट्रिय र अन्तर प्रदेश लोकमार्ग लगायत रणनीतिक प्रकृतिका ठूला आयोजनाहरूमा लगानी वृद्धि गर्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत काठमाडौँदेखि चितवनको यात्रा एक घण्टामा तय गर्ने गरी चन्द्रागिरी, चितलाङ, पालुङ, चितवन द्रुत मार्ग निर्माण गर्ने योजना अघि सारेको छ। यसै गरी चितवन रामपुर बुटवल, चितवन रामपुर पोखरा द्रुत मार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड नेपाल मार्फत प्रक्रिया अगाडि बढाइने भएको छ। यसबाट काठमाडौँदेखि बुटवल र काठमाडौँदेखि पोखरासम्मको यात्रा अवधि उल्लेख्य मात्रामा छोटिनेछ। त्यसै गरी मिर्चैया, लुक्ला, सगरमाथा द्रुत मार्ग समेत निजी क्षेत्रको लगानीमा निर्माण गर्ने योजना बजेटले अघि सारेको छ। मध्यपहाड़ी लोकमार्गबाट जुम्ला, रारा, छैना, लिमीसम्म नयाँ प्रविधिमा आधारित पर्यटकीय मार्ग निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गरिने पनि बजेटमा उल्लेख छ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले देशको समृद्धि युवाहरूको हातमा रहेको बताउनु भएको छ। नेपाली युवा उद्यमी मञ्च चितवनको 5 अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष ढकालले उद्योग वाणिज्य संघको नेतृत्वमा आउन युवाहरूलाई आह्वान गर्नुभयो। उहाँले नेपाल जस्तो युवा जनशक्तिको बाहुल्यता रहेको देशको आर्थिक समृद्धि र विकासको भविष्य समेत युवाहरूकै हातमा रहेको बताउनुभयो। कार्यक्रममा उपाध्यक्ष ढकालले अहिले देशमा व्यवसाय गर्न सहज भएको र ब्याङ्क तथा वित्तीय संस्थाहरूले राम्रो साथ दिएको भन्दै युवाहरूलाई देशभित्रै कुनै न कुनै व्यवसाय गर्न सुझाव दिनुभयो। कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय उपाध्यक्ष उदित श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष शिरीष पन्त लगायतले नेपालमा युवा उद्यमशीलताको वर्तमान अवस्था र आवश्यकतामाथि प्रकाश पार्नु भएको थियो।
भुवन आचार्य। अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले युक्रेनमा युद्धलाई लिएर रूसलाई अपमानित महसुस गराउन दिन नहुने धारणा राख्नु भएपछि युक्रेनले फ्रान्सेली राष्ट्रपतिको विरोध गरेको छ। फ्रान्सेली राष्ट्रपति म्याक्रोले रूसी राष्ट्रपति पुटिनलाई आफ्नो गल्तीबाट उचित निकास दिन महत्वपूर्ण रहेको बताउनुभयो। यसैबीच युक्रेनका विदेश मन्त्री डिमेट्रो कुलेवाले फ्रान्सेली राष्ट्रपतिको वक्तव्यप्रति आपत्ति जनाउनुहुँदै रूसले आफूले आफैलाई अपमानित गरिरहेको बताउनु भएको छ। अमेरिका र बेलायतले युक्रेनको युद्धलाई लिएर रूसको चर्को आलोचना गर्दै आएका छन् भने फ्रान्सले मध्यमार्गी बाटो लिनुपर्ने धारणा राख्दै आएको छ। श्रीलंका राष्ट्रपति गोटाबाया राजापाक्सेले वृक्षारोपण कम्पनीहरूको स्वामित्वमा रहेका सबै अप्रयुक्त भूमिहरू पहिचान गरी खेतीका लागि प्रयोग गर्न निर्देशन दिनुभएको छ। श्रीलंकाले आगामी महिनामा खाद्यान्न अभावको सामना गर्नुपर्ने चेतावनी सार्वजनिक भएपछि राष्ट्रपतिले त्यस्तो निर्देशन दिनुभएको हो। वृक्षारोपण कम्पनीहरूसँग 9,000 हेक्टरभन्दा बढ़ी खेती नगरिएको जमीनको स्वामित्व रहेको बताउनुहुँदै राष्ट्रपतिले खेतीमा उक्त भूमिहरू प्रयोग गरिनुपर्नेमा जोड़ दिनुभयो। श्रीलंकाले अप्रेल 2021 रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि कृषि उत्पादनमा तीव्र गिरावट आएको छ। रासायनिक मलमाथिको प्रतिबन्ध फुकुवा भएको र आगामी कृषि आमका लागि पर्याप्त मात्रामा मल खरिद गर्न विभिन्न देशसँग छलफल भइरहेको त्यहाँको मन्त्री परिषदले बैठकपछि विज्ञप्ति मार्फत जनाएको छ। अब मौसम आज प्रदेश नम्बर 1 मध्य प्रदेश बागमती र गण्डकी प्रदेशका साथै अन्य पहाड़ी भागमा सामान्य बदली केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भए साँझ 6:57 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भैरहवा परासी सड़क खण्डमा पर्ने रोहिणी खोलामा जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटना हुँदा 9 जनाको मृत्यु, 23 घाइते। मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षा चक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेका कारण स्वच्छ र हरित मानवीय जीवन पद्धति विकास गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। प्रकृति र मानव सभ्यताको दिगो सहअस्तित्वका लागि केवल एउटै पृथ्वी मूल विषयमा आधारित भई आज विश्व वातावरण दिवस मनाइँदै कालीगण्डकी ए विद्युत गृहबाट उत्पादित विद्युत गएराती देखि भारत निर्यात शुरू। हज यात्रामा जाने इस्लाम तीर्थयात्रीहरूको शुल्क घटाउने गृहमन्त्री बालकृष्ण खाँडको प्रतिबद्धता र रूस युक्रेन युद्धका विषयमा रूसलाई अपमानित गर्न नहुने फ्रान्सेली राष्ट्रपतिको धारणाप्रति युक्रेनको विरोध। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।